देश विजय खबर का साथ में पारिवारिक वातावरण का साथ मनोरंजन का लागि गैंडाकोट फन पार्क गैंडाकोट 5 नवलपुर
फोन 0785015004 र 98612247
सामुदायिक रेडियो विजय एफएम 101.6 र इन्टरनेट अनलाइनमा www.vijayfm.org.np मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहानको 36 बजेको विजय खबरमा हिमा आर्यालको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिकाको न्यायिक समितिमा 39 उजुरी 32 उजुरीको समाधान, मुद्दालाई अदालतमा पठाउन नपरेको संयोजक कणेलको भनाई, मजदुरको पक्षमा काम गर्नुपर्ने माग राख्दै मजदुरहरूद्वारा गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र पेश। गैंडाकोट जेसिसले आज लागू औषध तथा दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने, नवलपुरमा वर्षाले इटा उद्योगमा 45 लाखको क्षति, चितवनमा सवारी दुर्घटनामा 6 महिनामा 91 जनाको मृत्यु, महिला पत्रकारको राष्ट्रिय सम्मेलन चितवनमा हुने, भरतपुरमा सूचना प्रविधि मेला हुने, सौराहामा माघ 28 फूड फेस्टिवलको आयोजना हुँदै, पश्चिम नवलपरासीको रामग्राममा पर्यटकमा वृद्धि, चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या पनि बढ्दो, र नवलपुरमा कबड हल निर्माण कार्य अलपत्र, गैंडाकोट कपमा आज यङ स्टार क्लबका औसती र युनिक फुटबल क्लब चितवन बीच खेल हुने, हिजोको खेलमा गैंडाकोट फुटबल क्लब विजयी।
विश्वका 70 देशमा 3000 भन्दा बढी शाखा सञ्जाल भएको जापानिज डिजाइनर ब्रान्ड मिनिसो अब तपाईँको सहर नारायणगढमा पनि।
हरेक उमेर समूह बालकदेखि वृद्ध सम्मलाई हुने अन्तर्राष्ट्रिय गुणस्तरका 10,000 भन्दा बढी विभिन्न डिजाइनका सामानहरू अब एउटै शोरूममा।
ब्रान्डेड कस्मेटिक आइटम, विभिन्न डिजाइनका ब्यागहरू, पावर ब्याङ्क तथा मोबाइल चार्जर, इलेक्ट्रोनिक्स आइटम, खेलौना, गुडिया, किचन इक्विपमेन्ट लगायतका हजारौँ प्रकारका घरेलुसी सामान सुपथ मूल्यमा खरिदको लागि सधैँ हामीलाई सम्झनुहोस्।
मिनिसो सही चोकबाट 300 मिटर प्रगति पथतर्फ, पुरानो लुम्बिनी बैङ्क भवन अगाडि, फोन 0656285510। लभ लाइफ, लभ मिनिसो।
होइन ए सावित्रा, यो कोठा कति अव्यवस्थित देखिएको, यसो फर्निचर मिलाउनु पर्छ नि भने।
मिलाउँदिन कोठा सोठा, तपाईँ आफै मिलाउनुहोस्। ऊ बेलामा मोडुलर फर्निसिङ कन्सेप्टमा गएर फर्निचर लिएर आउनु भन्दा सुन्ने होइन
के छ र हो त्यो त्यस्तो मोडुलर फर्निसिङमा
धेरै कुरा छ नि, लेमिनेसन गरिएका प्लाई, क्वालिटी र कम्फर्टेबल, सजिलै आफैले सार्न सक्ने, सफ्टवेयरबाट नै डिजाइन गरेर ग्राहकलाई सन्तुष्टि पारेर मात्रै सामान बनाउने, घर अनुसार घरमै आएर फिटिङ गर्ने, भान्सा घर, अफिस, रेस्टुरेन्ट, ब्याङ्क, कुनै पनि प्रयोजनका लागि अफिस टेबल, दराज, बेड, टिभी र्याक सबै कुरा पाइन्छ नि। सुन्नु न, चाइनिज फर्निचर भन्दा बलियो, टिकाउ, आकर्षक डिजाइन, छोटो समयमा नै धेरैको मन जित्न सफल अनि ढुक्क पनि छ के।
भोलि नै मोडुलर फर्निसिङमा गएर किचनदेखि बेडरुमसम्मका सबै सामान किनेर आउँछु।
सम्पर्क मोडुलर फर्निसिङ कन्सेप्ट, लाइन्स चोक नानगढ चितवन, टेलिफोन 0656527755, मोबाइल 98550578।
आज मिति विक्रम सम्वत 2075, माघ 10 गति, माघ 11 गति आज शुक्रबार, माघ कृष्ण पक्षीको पञ्चमी तिथि, नेपाल सम्वत 1139, सन् 2019 जनवरी 25 तारिक। अब खबर विस्तारमा। पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक वर्षको पहिलो 6 महिनामा 39 उजुरीहरू परेका छन्। तीमध्ये अधिकांश उजुरी मेलमिलाप गराएर टुङ्गाइएको न्यायिक समिति संयोजक विष्णु कुमारी खण्डेलले जानकारी दिनुभएको छ। उहाँले न्यायिक समितिमा परेका उजुरीलाई सम्बन्धित ओडामा रहेका मेलमिलाप केन्द्रमा पठाएर समाधानको लागि प्रयास गर्ने गरेको बताउँदै, ती ओडाले मुद्दा मिलाउन नसके मेलमिलाप केन्द्रमा छलफल भएको भन्ने जानकारी सहित ओडाध्यक्षले सिफारिस गरेर पठाएपछि मुद्दा हेर्ने गरेको बताउनु भएको छ। न्यायिक समितिमा परेका 39 उजुरी मध्ये 32 उजुरी समाधान गरिएको र बाँकी रहेका 6 उजुरी पनि प्रक्रियामा रहेको उल्लेख गर्दै, नगर उपप्रमुख कण्डेलले नगरवासीलाई छिटो र छरितो न्याय दिन नगरपालिका तयार रहेको बताउनु भएको थियो।
अहिले हाम्रो गैंडाकोट नगरपालिकामा परेका उजुरीमध्ये साउन एक गतेदेखिको रेकर्ड यतातिर हेर्दाखेरि 39 उजुरीहरू हामी कहाँ परेका छन्, जसमध्ये 32 हामीले चाहिँ समाधान गरिसकेका छौँ। कोही एउटा मेलमिलाप केन्द्रले समाधान गरेको छ भने कोही चाहिँ नगर स्तरीय मेलमिलाप केन्द्रबाट पनि समाधान भएका छन्, र हामीले अहिलेसम्म पनि एउटा पनि उजुरीलाई चाहिँ अदालतको लागि सिफारिस गरेका छैनौँ। धेरै खालका विवादहरू सात सिमाना सम्बन्धी छन्, अनि त्यसपछि श्रीमान श्रीमती बिचका छन्, अनि त्यसपछि घरयासी विवाद सम्बन्धी ससुर बुहारी ससुरा बुहारी बाउ छोरासँग सम्बन्धित विवादहरू छन्, यस्तै खालका विवादहरू छन्, र धेरै चाहिँ मेलमिलापको माध्यमबाट हामीले कुनिसकेका छौँ। बाँकी रहेका पनि मेलमिलापकै प्रक्रियामा अहिले अगाडि बढिरहेका छन्।
18 रहेको गैंडाकोट नगरपालिकामा पहिले 30 मेलमिलापकर्ता रहेकोमा हाल 60 थप्दै 90 पुर्याइएको, मेलमिलापकर्ताहरू धेरै भएकाले पनि न्याय सम्पादन छिटो छरितो हुने गरेको र यहाँ परेका कुनै पनि मुद्दालाई न्यायिक समितिले अदालतमा पठाउन नपरेको संयोजक कडेलले बताउनु भएको हो। मेलमिलापमा मुद्दाको छिनोफानो गर्दा कसैको हार र कसैको जितको अनुभूति नहुने र सामाजिक प्रतिष्ठामा पनि कुनै आश नआउने भएकाले मेलमिलापमा जोडेर मुद्दा मिलाउने गरिएको छ। गैंडाकोटका मजदुरहरूले गैंडाकोटका नगर प्रमुख छत्रराज पौडेललाई ज्ञापन पत्र बुझाएका छन्। सम्पूर्ण निर्माण तथा अनौपचारिक श्रमिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत लगायत मजदुरका पक्षमा काम गर्नुपर्ने भन्दै उनीहरूले ज्ञापन पत्र बुझाएका हुन्। दुई बुधे माग प्रस्तुत गरिएको ज्ञापन पत्रमा नेपाल सरकारबाट अनुमति प्राप्त सम्पूर्ण व्यवसायीहरूलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गरी उनीहरूसँग काम गर्ने सम्पूर्ण मजदुरहरूको नाममा सामाजिक सुरक्षा कोष कट्टा गर्ने व्यवस्थाको माग गरिएको छ। सरकारले लागू गरेको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमको स्वागत गर्दै उनीहरूले यो सहित मजदुरको पक्षमा काम हुनुपर्ने नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक गैंडाकोटका अध्यक्ष रमेश ढकालले बताउनु भएको छ।
नेपाल सरकारबाट अनुमति प्राप्त गरेका सम्पूर्ण निर्माण व्यवसायीहरूलाई सामाजिक सुरक्षा सूचीकृत गरियो, अनि उनीहरूसँग काम गर्ने अनु मजदुरहरूलाई पनि तपाईँको सामाजिक सुरक्षा कोषको मात्रै व्यवस्था गरियोस् भन्ने कुरो हो।
यसैबीच गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले यहाँका मजदुरहरूले अघि सारेका माग जायज रहेको भन्दै यसलाई पूरा गर्न आफूले मजदुरहरूसँग छलफल र नीतिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। सोही क्रममा क्युपेक गैंडाकोटका निवर्तमान अध्यक्ष दानबहादुर छेत्री, क्युपेक जिल्ला नेता गोविन्द बहादुर छेत्री लगायत गैंडाकोटमा कार्यरत मजदुरहरूको उपस्थिति रहेको क्युपेक गैंडाकोटका अध्यक्ष रमेश ढकालले जानकारी दिनुभएको छ। प्रदेश नम्बर 3 भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादुर लामाले बचत तथा ऋण सहकारी संस्थाको औचित्य समाप्त भएको बताउनु भएको छ। रत्नगरको शान्तिकुञ्ज सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री लामाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले उत्पादनशील क्षेत्रमा लगानी नगर्ने र बचत मात्र गर्ने सहकारीको कुनै काम नभएको समेत स्पष्ट पार्नु भएको छ। चौधरी फाउन्डेसनले सहसामुदायिक अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेको कृत्रिम हात खुट्टा वितरण शिविरमा हिजो 18 निशुल्क कृत्रिम हात खुट्टा वितरण गरिएको छ। बिहिबार 14 खुट्टा, 1 कृत्रिम हात, 3 क्यालिफर जडान गरिएको सहसामुदायिक अस्पताल गैंडाकोटका फार्मासिस्ट विज्ञान सिग्देलले जानकारी दिनुभएको छ। हालसम्म 145 सेवा लिएको समेत सिग्देलले जानकारी दिनुभयो। चितवन नवलप्रासी धादिङ गोर्खाबाट आएका व्यक्तिहरूले हात खुट्टा पाउँदा खुसी व्यक्त गरेका छन्। गैंडाकोट जेसिसले आज लागु औषध तथा दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने भएको छ। बढ्दो लागु औषध र दुर्व्यसनीको न्यूनीकरणमा सहायता पुर्याउने भन्दै कार्यक्रम गर्न लागिएको गैंडाकोट जेसिस वर्ष 2019 अध्यक्ष जेसी भानुभक्त रिमालले जानकारी दिनुभएको छ। कार्यक्रम आज बिहान 8 सुरु हुनेछ। गैंडाकोट 2 स्थित गैंडाकोट नमुना आवासीय माध्यमिक विद्यालयमा कार्यक्रम हुने गैंडाकोट जेसिसका सहसचिव जेसी अजय पौडेलले विजय एफएमलाई जानकारी दिनुभएको छ। नवलपुरमा वर्षाका कारण इटा उद्योगमा 45 बराबरको क्षति भएको छ। वर्षाका कारण नवलपुरमा रहेका 9 इटा उद्योगमा सुकाइएको काँचो इटा बिग्रदा 45 बराबरको क्षति पुगेको नवलपुर इटा उद्योग व्यवसायी समितिका अध्यक्ष हरिकृष्ण महर्जनले जानकारी दिनुभएको छ। अध्यक्ष महर्जनका अनुसार यहाँ रहेका प्रत्येक इटा उद्योगमा करिब 2 दरले काँचो इटा पानीका कारण नष्ट भएको हो। जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ। चितवनमा चालु आर्थिक वर्षको छ महिनामा भएका 161 दुर्घटनामा परि 91 जनाले ज्यान गुमाएका छन्। ती दुर्घटनामा चितवनमा 340 घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार दुर्घटनाका कारण पूर्व पश्चिम लोकमार्गमा 20, नानगढ़ मुंगनी सड़क खण्डमा 15, पृथ्वी राजमार्गमा 17, भरतपुर महानगरपालिकाभित्र 11 र जिल्लाका अन्य भित्री सड़कमा 28 को मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ। चितवनमा सवारी साधनको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य जाँच गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, भरतपुर आँखा अस्पताल, यातायात व्यवस्था सेवा कार्यालय भरतपुर र चितवन अटो मेकानिकल व्यवसायी संघको संयुक्त आयोजनामा हिजो भरतपुर एक रामनगरमा सवारी साधनको यान्त्रिक परीक्षण र चालकको स्वास्थ्य जाँच गरिएको हो। चितवनमा दैनिक जसो सवारी दुर्घटना हुने गरेका छन्। देशको केन्द्रबिन्दु र मुख्य राजमार्ग भएका कारण दुर्घटना बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले अहिले गाडीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण काम थालेको छ। पूर्वी नवलप्रासीको रजहरमा भएको सड़क दुर्घटनामा एकजना घाइते भएका छन्। काउसुतीबाट नारायणगढतर्फ आउँदै गरेको लु एक म 169 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा 16/48/67 नम्बरको टोयोटा कार एक आपसमा ठोकिँदा सो दुर्घटना भएको रजहर प्रहरीले जनाएको छ। दुर्घटनामा काउसुतीका 8 रेवती रमण लम्साल घाइते हुनुभएको र उहाँको एलाइभ हस्पिटल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उखुको क्रसिङको याम सुरु भएको लामो समय बितिसक्दा पनि पश्चिम नवलप्रासीमा चिनी उद्योग सञ्चालन नहुँदा किसान बिचल्लीमा परेका छन्। अघिल्लो वर्षको करिब 5 करोड चिनी उद्योग बाट नपाएका उखु किसान यस वर्ष समेत समयमै उद्योग सञ्चालनमा नहुँदा बिचल्लीमा परेका हुन्। मङ्सिरको पहिलो साताबाट उखु क्रसिङको याम सुरु भइसक्नु पर्ने भए पनि हालसम्म पश्चिम नवलप्रासीका कुनै पनि चिनी उद्योग सञ्चालनमा आएका छैनन्। भरतपुर महानगरपालिका 29 अवैध रूपले सञ्चालित 2 क्रसर उद्योगलाई महानगरपालिकाले बन्द गर्न परिपत्र गरेपछि जिल्ला प्रहरी कार्यालयले बन्द गराएको छ। महानगरले गत पुसमा जिल्ला प्रहरी कार्यालयलाई परिपत्र गर्दै इजाजत पत्र बेगर सञ्चालन भएका भरतपुरको भतेरी जंगल नजिकै जुगेडी बजारमा सञ्चालित मकवानपुर इन्जिनियरिङ तथा म्यानुफ्याक्चरिङ कम्पनी प्राली र त्रिशुली किनारको भोर्लेमा सञ्चालित महानगर बालुवा उद्योगलाई बन्द गर्न निर्देशन दिएको थियो। सूचना प्रविधि र मनोरञ्जनका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्दै प्रविधि मैत्री जनशक्ति निर्माण र आइटी क्षेत्रको नयाँ प्रविधिलाई उजागर गर्ने उद्देश्यले भरतपुरमा 4 क्यान इन्फोटेक 2075 सूचना प्रविधि मेला हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान चितवनको आयोजनामा हिमाघ 25-29 गतिसम्म सञ्चालन हुने मेलामा सूचना प्रविधिका साथै हार्डवेयर, सफ्टवेयर, सुरक्षा सम्बन्धी सामग्रीहरू, मोबाइल, स्मार्ट टिभी लगायत 80 स्टल रहने क्यान चितवनले हिजो भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। चितवनको खैरेनी नगरपालिकाले चालु आर्थिक वर्ष 2075-76 को 6 महिनामा करिब 4.5 करोड राशि संकलन गरेको छ। चालु आर्थिक वर्षको सामदेखि पुष मसान्तसम्म 4,42,29,468 रुपियाँ राशि संकलन गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश चन्द्र पौडेलका अनुसार सबैभन्दा बढी घर जग्गा रजिस्ट्रेसनबाट राशि संकलन भएको छ। भगवान गौतम बुद्धको अस्थि धातु रहेको पश्चिम नवलप्रासीको रामग्राम स्तूपमा सन् 2018 12,048 विदेशी पर्यटकले भ्रमण गरेका छन्। यो संख्या नेपाल र भारत बाहेक 3 मुलुकका पर्यटकको मात्र हो। पछिल्लो समय रामग्राम स्तूपमा विदेशी पर्यटकको आगमन बढेको छ। विगत 9 वर्षको तुलनामा सन् 2018 रामग्राममा सबैभन्दा बढी पर्यटक आएका छन्। यसैबीच यता चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ। चालु आर्थिक वर्षको सुरु 6 महिनामा गत वर्षको सोही अवधिमा भन्दा 21,028 पर्यटक बढेका छन्। निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा 88,151 पर्यटकले निकुञ्ज घुमेको बताइएको छ। यसैबीच निकुञ्जले सौराहामा संकलन हुने रासो सोही ठाउँमा रहेको कृषि विकास ब्याङ्कको सौराहा शाखामा संकलन सुरु गरेको पनि जनाएको छ। प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार कुल संकलन हुने रासो मध्ये 80% सौराहामा संकलन हुँदै आएको छ। रेस्टुरेन्ट बार एसोसिएसन रेवान सौराहाले यही माघ 28 सौराहा खाना महोत्सव फुड फेस्टिभलको आयोजना गर्ने भएको छ। प्रणय दिवसको अवसर पारेर हरेक वर्ष गरिने फुड फेस्टिभलको यो 13 संस्करण हो। रेवानका अध्यक्ष गोकर्ण गिरीका अनुसार रत्नगर नगरपालिका 7 शिशुवार खेल मैदानमा फेस्टिभल आयोजना गर्न लागि छ। सो अवसरमा विभिन्न खानाका परिकारसँगै राष्ट्रिय र स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने बताइएको छ। नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ 16 र 17 गते चितवनमा हुने भएको छ। पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै 300 पत्रकार महिला सहभागी हुने भेलाको व्यवस्थापनको जिम्मा पाएका महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले जानकारी दिनुभएको छ। भेलामा देशभरका पत्रकार महिलाको वर्तमान अवस्था, समस्या र समाधानका विषयमा घनीभूत छलफल हुने पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिनुभयो। समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा 7 प्रदेशमा प्रदेश नम्बर 3 र 753 स्थानीय तहमा काठमाडौँ महानगरपालिका परेका छन्। कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश नम्बर 3 13,684 र काठमाडौँ महानगरमा 7,212 कर्मचारीले आवेदन फारम भरेका छन्। प्रदेशमा 58,623 समायोजन फारम भरेका मध्ये सबैभन्दा बढी प्रदेश नम्बर 3 13,684 रोजेका छन्। प्रदेशको कुल दरबन्दी 22,755 मध्ये आधाभन्दा बढी प्रदेश 3 रोजेको बताइएको छ। कर्मचारीको दोस्रो रोजाइमा भने प्रदेश नम्बर 4 गण्डकी प्रदेश चौथोमा परेको छ। चितवनका इच्छा कामना गाउँपालिकाको विकटमा रहेको एक विद्यालयमा विद्यार्थीलाई अनन्त आशा नेपालले शैक्षिक सामग्री र कपडा वितरण गरेको छ। उक्त संस्थाका संयोजक तारा महर्जन सहितको टोलीले वडा नम्बर 2 काउलीमा रहेको आधारभूत विद्यालयका 193 विद्यार्थीलाई कापी कलम झोला र ट्राउजर वितरण गर्नुका साथै विद्यालयका बालबालिकालाई खाजा पनि खुवाएको थियो। नवलपरासीको काउसतीमा 6 वर्ष अघिदेखि निर्माण थालिएको कवर्ड हल आर्थिक अभावका कारण अलपत्र अवस्थामा छ। आर्थिक अभावका कारण निर्माण सुरु भएको 6 वर्ष बितिसक्दा पनि कवर्ड हल भवन निर्माण सम्पन्न हुन नसकेको हो। नवलपुर क्षेत्रको खेललाई प्रवर्धन गर्ने उद्देश्यले भवन निर्माण थालनी गरिएको भए पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन। यसैबीच यता गैंडाकोट खेलकुद समितिको आयोजनामा जारी प्रथम गैंडाकोट कप फुटबल प्रतियोगिता 2075 अन्तर्गत आज यङ स्टार क्लब काउसती र युनिक फुटबल क्लब चितवन बीच खेल हुने भएको छ। हिजोको खेलमा गैंडाकोट फुटबल क्लब विजयी भएको छ। जुनियर अफिसर पुलिस क्लब भरतपुर तालिम केन्द्र र गैंडाकोट फुटबल क्लब बीच भएको खेलमा निर्धारित समयमा 2-2 गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा जुनियर अफिसर पुलिस क्लब भरतपुर तालिम केन्द्रलाई ट्राइब्रेकरमा 5-4 गोल अन्तरले गैंडाकोट फुटबल क्लब विजयी भएको गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभएको छ। विजय खबरमा अब पालो आजको सरकारको। कृषि क्षेत्रमा सम्भावना धेरै छ। नयाँ नयाँ प्रविधिको विकासले कृषि क्षेत्रको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ। कृषि र पोल्ट्री क्षेत्रको महत्व बुझेर नै विभिन्न प्रदर्शन र मेलामा पनि कृषि क्षेत्रलाई आजभोलि स्थान दिने क्रम बढेको छ। एक रिपोर्ट सहकर्मी पुष्कर अधिकारीबाट।
चितवन प्रदर्शनी केन्द्रमा हुन गइरहेको कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनीले कृषकलाई आधुनिक तहबाट कृषि गर्नका लागि टेवा पुर्याउने देखिन्छ। प्रदर्शनी आयोजक सरोज ओझाले प्रदर्शनीमा कृषिमा आधुनिक प्रविधि र उत्पादनलाई जोड दिने हुनाले कृषकलाई व्यावसायिक बन्न सहयोग हुने बताउनुभयो। प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत 15 देशका 150 भन्दा बढी कृषकसँग सम्बन्धित स्टलमा 400 प्रकारका उत्पादन रहने बताउनुभयो।
धेरै कुरा सिक्ने कुरा हुन्छ। अब प्रोडक्टिभिटी बढाउने कुराहरू हुन्छ, एफिसियन्सी कसरी बढाउने। अब अहिलेको भनौँ युग नै तपाईँको टेक्निकली युज गर्न मिल्ने प्रडक्टहरू, अब जनशक्तिको कुरा गर्नुभयो तपाईँले, जनशक्तिलाई मसिनरीले रिप्लेस गर्ने हो होइन। अब कति हाम्रो बाहिर हुनुहुन्छ मान्छे, अब यहाँ भएकोहरूले भनौँ न आफै काम गरेर आफै अब एउटा कोदालोलाई डोजरले रिप्लेस गरिसक्यो भनौँ न, एउटा जेसिबी एउटा ब्याकहोले, त्यो हुन्छ नि त एउटा एफिसियन्सी बढाउँदै जाने हो। त्यसरी नै अब तपाईँले देखिराख्नु भयो होला कति कम्पनीजहरूको प्रेजेन्स छ यहाँ। हाम्रो झन्डै 400 ब्रान्ड्स छन्। अमेरिकन कम्पनीजहरू छन्, चाइनिजहरू छन्, मलेसियन छ, बङ्गलादेशी छ, इन्डियनहरू छन्। तपाईँको 40% त हाम्रो नेपाली कम्पनीहरू नै छ। उहाँहरूले अब यहीँ प्रोडक्सन गर्ने कम्पनीहरू पनि हुनुहुन्छ, विभिन्न पोल्ट्रीका फिड इन्डस्ट्रिजदेखि लिएर एचरीको कम्पनीजहरू पनि हुनुहुन्छ, नेपाली कम्पनीजहरूको पनि प्रेजेन्स राम्रो छ।
यस्ता इभेन्टले कृषि व्यवसाय गर्नेहरूलाई नयाँ तरिकाले के कसरी कृषकलाई अगाडि बढाउने भन्ने विषयको ज्ञान पाउन सकिने, साथै पशुपालन, डेरी लगायत नवीनतम औजार उपकरण, केरा खेती, थोपा सिँचाइ र विषादी रहित कृषिका बारेमा तालिम एवं गोष्ठी सञ्चालन गरिने बताउनुहुन्छ पुनः ओझा।
टेक्नोलोजीहरू अहिलेसम्म भनौँ नेपाल नभित्रिएका टेक्नोलोजीहरू, इक्विपमेन्टहरू, मेसिनरीहरू, कृषि पोल्ट्री मात्रै होइन, कृषि पोल्ट्री, डेरी, ड्रिप इरिगेसन, सिड्स, बिउ डिभिजनदेखि लिएर कृषि एज अ होल इन्टायरली कभर गरेका छौँ हामीले पुरै. अनि नयाँ टेक्नोलोजीहरू यहाँ 50% भन्दा बाहिर 60% भन्दा बाहिर बढी बाहिरकै प्रदर्शकहरू हुनुहुन्छ.
सम्पूर्ण किसिमका कृषि सामग्री तथा औजारहरूको विषयमा के कसरी थाहा पाउन र प्रयोग गर्न सकिन्छ भन्ने जान्न सकिने भएकाले ठुला साना सबै व्यवसायलाई सहज हुने बताउनुहुन्छ भरतपुरका प्रदर्शक बुद्धि विनोद दाहाल.
यसमा चाहिँ साना कृषकहरूको लागि चाहिँ हामीले चाहिँ प्रयोग गर्ने वस्तु तथा सेवाहरू चाहिँ कुन कुन सामान कुन ठाउँमा जाँदाखेरि चाहिँ हामीले चाहिँ सुपथ मूल्यमा प्राप्त पनि गर्न सक्छौँ र हाम्रो समयको पनि सदुपयोग हुन सक्छ भन्ने कुरो जानकारी प्रदर्शनीबाट उहाँहरूले फाइदा पाउनुहुन्छ भनेदेखि यदि हामी स्वयं व्यवसाय नै गर्न चाहन्छौँ भने पनि त्यो व्यवसाय गर्दाखेरि चाहिँ यहाँमा चाहिँ व्यवसायको चाहिँ विभिन्न प्रकारको व्यवसाय कृषि सम्बन्धीको भएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले त्यस सम्बन्धीको ज्ञान हासिल गरेर मैले पनि आफ्नो लगानी अनुसारको आफ्नो चाहिँ भनौँ न प्रपर्टी अनुसारको कतिसम्म गर्न सक्छु भन्ने किसिमको कुरोको पनि उहाँहरूले चाहिँ त्यसको जानकारी लिएर चाहिँ आफ्नो व्यवसाय पनि सञ्चालन गर्न सक्नुहुनेछ.
कृषि व्यवसायको प्रवर्धन गर्न नसक्दा कृषि क्षेत्रले फर्को मार्न सकेको छैन. कृषिमा आधुनिकरण र नयाँ प्रविधिको प्रयोग गर्न सके थोरै मेहनतबाट धेरै उत्पादन लिन सकिन्छ. समय समयमा हुने कृषि प्रदर्शनीले पनि कृषि क्षेत्रको विकासमा टेवा पुर्याएका छन्.
यसै सन्दर्भमा हामीले केही सर्वसाधारणलाई समय समयमा हुने कृषि प्रदर्शनीले कृषकलाई कस्तो फाइदा पुग्छ भनेर पनि सोधेका छौँ.
मेरो युवराज ओझा, घर चाहिँ मेरो यहाँ प्रेम बस्ती. यो नयाँ नयाँ अब यो टेक्नोलोजी के कस्तो आइरहेछ होइन, जसले चाहिँ तपाईँको उनीहरूको कृषिमा प्रोडक्टिभिटी र इफिसियन्सी चाहिँ बढाउनलाई मद्दत गर्छ नयाँ टेक्नोलोजीहरूले. त्यो के कस्तो आएको छ त्यो चाहिँ इन्फर्मेसन हुन्छ.
मेरो नाम बुद्धि विनोद दाहाल, भरतपुर. यस्तो खालको चाहिँ प्रदर्शनहरू आयोजना गर्दाखेरि एकै ठाउँबाट चाहिँ हामीले धेरै किसिमका वस्तु तथा सेवाहरूको बारेमा जानकारी पाउने र कृषकहरूको लागि चाहिँ जस्तो हामीले विभिन्न ठाउँमा गएर धेरै कुरो बुझ्नुपर्ने अवस्थामा एकै ठाउँबाट चाहिँ धेरै कुरो बुझ्न पाउने भएको हुनाले चाहिँ हामीलाई धेरै त्यसबाट चाहिँ लाभ हुनसक्छ र हामीले धेरै समयको चाहिँ सदुपयोग गर्न पनि सक्छौँ भन्ने चाहिँ मलाई लाग्छ.
मेरो नाम ओम प्रसाद पौडेल, म नवलपुर उद्योगको निवर्तमान अध्यक्ष. र यो मेला प्रदर्शनीले हाम्रो कृषि प्रधान देशको लागि जति पनि अहिले परनिर्भरता भएको छ र युवा बेरोजगार भएको छ, यो प्रदर्शनी र यो शिपलाई खपत गर्न सकियो भने ठुलो फाइदा हुन्छ भन्ने हामीलाई लाग्यो. व्यावसायिक कृषि उद्यम गरेर आफ्नो जीविका उत्पादन गर्नको लागि आफ्नो घर चुलोमा अति आवश्यक वस्तुहरूलाई आफ्नो सानो एउटा एक कठा जग्गामा पनि उसले सालभरि गर्ने खर्चलाई मेन्टेन्स गर्यो भने खुर्सानीदेखि लिएर आफ्नो तरकारी खान सक्ने हैसियतको बनाउन सक्छ यो मेला प्रदर्शनीबाट आएर उहाँलाई सिक्नुभयो भने.
अब पालो व्यापारिक विश्रामको.
तिम्रो त बुद्धि नै छैन के, यी सबै पुरानो मोबाइल लगेर नयाँ मोबाइल किनेर लिएर आऊ न.
होइन, त्यस्तो कुन ठाउँ छ,
12 वर्षदेखि संसारमा आएको नमस्ते मेरो मोबाइल छँदैछ नि.
हामी कहाँ ओप्पो, भिभो, सामसङ, आइटिएल, टेक्नो, एमआई का ब्रान्डेड मोबाइलहरू पाइन्छ.
मोबाइल मर्मत तथा आइफोन अनलक र सम्पूर्ण ब्रान्ड मोबाइलको सफ्टवेयर पनि हालिन्छ. सम्पर्क नमस्ते मेरो मोबाइल, पुलचोक, नारायणगढ चितवन, गण्डकी विकास ब्याङ्कको भवन, प्रोप्राइटर सुरज पौडेल. मोबाइल 9845509977 र 9855536770.
जहिले पनि जान सक्छ, त्यसैले हामी सधैँ सचेत रहनुपर्छ. भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्।
नयाँ घर बनाउँदा भूकम्पे सुरक्षा उपायहरू अपनाउने, पंखा, तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी नढल्ने र नखस्ने गरी राख्ने, भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने.
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौं,
साधन, ज्ञान, सिप र भवन संहिताको अधिकतम प्रयोग गरौं.
भूकम्पीय सुरक्षाका लागि विजय एफएम 101.7 र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेटको संयुक्त अभियान.
विश्रामपछि फेरि पनि स्वागत छ. अब पालो थातथलो खबर माया कण्डेलबाट.
म्याग्दीको पोखरे बगरको गोजेमा अन्नपूर्ण गाउँपालिकाको भवन निर्माण सुरु भएको छ. भवन निर्माणका लागि गाउँपालिकाले सार्वजनिक र व्यक्तिगत गरेर 14 रोपनी 7 आना जग्गाको व्यवस्थापन गरेको छ. जमिन समाएर भवन निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु गरेको गाउँ कार्यपालिकाको प्रवक्ता कृष्ण प्रसाद बरुवालले जानकारी दिनुभयो. भवन निर्माण र जग्गा व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा 50 लाख विनियोजन गरेको उहाँले बताउनु भएको छ। गोर्खामा बुढी गण्डकी जलविद्युत आयोजनाले डुबान क्षेत्रका प्रभावितलाई 19 अर्ब भन्दा बढी मुआवजा रकम वितरण गरिसकेको छ। आयोजनाले मुआवजा वितरण सुरु गरेदेखि हालसम्म गोर्खा र धादिङका प्रभावितलाई 100 रकम मुआवजा वितरण गरेको आयोजनाका पुनर्वास तथा पुनर्स्थापना एकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभएको छ। तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रभित्र जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्ने भएको छ। स्वच्छ र हराभरा नगरपालिका बनाउने उद्देश्य सहित नगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्ने जनाएको हो। बजार क्षेत्रमा फोहोर जन्य वस्तु र प्लास्टिकको पोका फाल्नेलाई 5,000 रुपियाँसम्म जरिवाना गर्ने नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका मगर समुदायको पुर्खौली संस्कृतिको रूपमा चिनिने मारुनी नाच जोगाउन लागि परेको छ। 16 ठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह व्रतबन्ध छेवर लगायतका शुभ कार्यहरूमा अनिवार्य देखाउने चलन रहेको छ। मगर समुदायको बाहुले रहेको म्याग्दीमा यति बेला युवा पुस्ता पुर्खौली नाचतर्फ आकर्षित भएका छन्।
अब केही छोटा खबरहरू। संघीय संसद सचिवालयले आज प्रतिनिधि सभा बैठकबाट फेरि चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची बनाएको छ। कार्यसूचीमा यसबाहेक विषय राखिएको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको 2 वाइड बडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको जनाएको छ। र सुधारका लागि पुनस्थापना केन्द्र राखिएका एक व्यक्तिको मृत्यु भएपछि महानगरीय प्रहरी वृत्त सातो बाटोले केन्द्रका 2 जनालाई पक्राउ गरेको छ। यिनै खबरहरूसँगै हामी विजय खबरको अन्त्यमा छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। गैंडाकोट नगरपालिकाको न्यायिक समितिमा 39 उजुरी 32 उजुरीको समाधान। मुद्दालाई अदालतमा पठाउन नपरेको संयोजक कडेलको भनाई। मजदुरको पक्षमा काम गर्नुपर्ने माग राख्दै मजदुरहरूद्वारा गैंडाकोट नगरपालिकामा ज्ञापन पत्र पेश। गैंडाकोट जेसिसले आज लागू औषध तथा दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने। नवलपुरमा वर्षाले इटा उद्योगमा 45 लाखको क्षति। चितवनमा सवारी दुर्घटनामा 6 महिनामा 91 जनाको मृत्यु। महिला पत्रकारको राष्ट्रिय सम्मेलन चितवनमा हुने। भरतपुरमा सूचना प्रविधि मेला हुने। सौराहामा माघ 28 फुड फेस्टिभल आयोजना हुँदै पश्चिम नवलप्रासीको रामग्राममा पर्यटक वृद्धि। चितवन निकुञ्ज घुम्ने पर्यटकको संख्या पनि बढ्दो। र नवलपुरमा कबड हल निर्माण कार्य अलपत्र। गैंडाकोट कपमा आज युङ स्टार क्लबको आउँछति र युनिक फुटबल क्लब चितवन बीच खेल हुने। हिजोको खेलमा गैंडाकोट फुटबल क्लब विजयी। हवस् त सुने जितिन्छ विजय एफएम 101.6 र www.vijayfm.org.np मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकिएको छ। प्रविधिका राजेन्द्रलाई धन्यवाद। हिमा अर्याल बिदा हुन्छु। नमस्कार।
होइन यता सुन्नु न।
भन न।
कति एकै थरी चामलको मात्रै भात खाने भनेको, अरू कुनै राम्रो चामल ल्याउनु न।
तिमी आफै भन न त कुन चामल ल्याऊ।
भान्साघर चामल भनेर छिमेकीले कुरा गरेको सुनिराछु, कस्तो रहेछ एक फेर त्यही चामल ल्याउनु न त, हामी पनि खाएर हेरौँ न कतिको मिठो हुँदो रहेछ।
ल ल म अहिले गएर ल्याइहाल्छु है त।
हजुर, स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जिरा मसिनो, भान्साघर लङ्ग्रेन, भान्साघर बासमती र भान्साघर उसिन्या चामल नै सधैँ प्रयोग गर्नुहोस्।
कम्प्युटर चाहियो एब्सोल्युट, ल्यापटप चाहियो एब्सोल्युट, मोबाइल चाहियो एब्सोल्युट, अनि बेस्ट सर्भिस पनि त चाहियो होला नि, होइन? त्यसको लागि पनि त सधैँ छ एब्सोल्युटको आफ्नै सर्भिस सेन्टर।
एब्सोल्युटको दोस्रो सोरुम नासापुस्ते प्लाजा इन्द्रदेव हल अगाडि इन्द्रदेव मार्केटमा पनि।
कम्प्युटर, ल्यापटप, मोबाइल तथा प्रिन्टरको सेल्फ तथा बेस्ट सर्भिसको लागि एकमात्र रोजाई एब्सोल्युट कम्प्युटर एन्ड मोबाइल,
शहीद चोक नारायणगढ मेगा मार्केट। फोन 0555-72501।
अहिले बिहानको 7 बज्यो।
मनको यो फुलबारीमा ला 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 ला, मीठो मीठो बोली छ विजय छ रेडियो।
राजनैतिक विषय वस्तुमाथि खरो बहस
तार्किक निष्कर्ष र समाधानको खोजी
घटना भित्रको सनसनीपूर्ण चिरफार
केन्द्रदेखि स्थानीय सम्म
कार्यक्रम आजको सभा
हरेक दिन बिहान 7 बजे सुने जितिन्छ विजय एफएम 101.6
नमस्कार कार्यक्रम आजको सवालमा डोलराज राणा भाटको समसामयिक विषयवस्तुमाथिको खरो बहस कार्यक्रम आजको सवालमा हामी स्थानीयदेखि राष्ट्रिय स्तरका विषयवस्तुमा माथि रहेर सम्बन्धित व्यक्तिसँग कुराकानी गर्ने गर्दछौँ यो कार्यक्रम तपाईँले सामुदायिक रेडियो विजय एफएममा यसै समय सुन्न सक्नुहुनेछ चिकित्सा क्षेत्रको सुधारका लागि डाक्टर गोविन्द केसी अनसन बसेको पनि 16 पटक भयो 16 पटकको आज 17 दिनमा आइपुग्दासम्म पनि सरकार पक्षबाट माग सम्बोधनको कुनै माध्यम अपनाएको देखिँदैन जसले गर्दा नेपाल चिकित्सक सङ्घले डाक्टर केसीको जीवन रक्षाका लागि ठोस पहल गर्न सरकारलाई 72 घन्टे अल्टिमेटम पनि दिनु परेको छ खासमा सरकारले माग पुरा भइसकेको बताइरहँदा पनि डाक्टर केसी अनसनमा बस्नु र उहाँको माग सम्बोधन गर्न चिकित्सक सङ्घले 72 घन्टे अल्टिमेटम दिनुको पछाडि के रहस्य छ आज हामी यो महत्त्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्तिराम श्रेष्ठ हजुर मुक्तिराम श्रेष्ठज्यू यहाँलाई हार्दिक स्वागत छ विजय एफएममा अब प्रधानमन्त्रीले नै माग पुरा भइसक्यो भनेर विभिन्न कार्यक्रममा भनिराख्नु भएको छ भनेपछि डाक्टर केसीले अनसन किन जारी राख्नु भएको हो मुक्तिरामजी
त्यही त हामी पनि बडा अप्ठ्यारोमा परेका छौँ प्रधानमन्त्री स्वयंले यसभन्दा पहिला साउन 10 गते 15 अनसनमा उहाँ सुभाषले माग अनि महासचिव उहाँकै पार्टीको महासचिव बसेर सम्झौता गर्नुभयो यदि उहाँले ठिक माग सबै सम्बोधन भएको हो भने बोलाएर भन्नु पऱ्यो नि तपाईँसँग हामीले यो सम्झौता गरेका थियौँ यो के भन्छ माग पुरा भएको छ तपाईँ किन अनसन बस्नु भन्छ भने त्यति हिम्मत त गर्नु पऱ्यो नि ढाँटेर बाँधेर त भएन नि आखिरीमा उहाँहरू त्यो हिम्मत गर्न सक्नु भएको छैन यदि उहाँहरूको सम्झौता अनुसारको सबै माग पुरा भएको हो भने उहाँहरूले भन्नु पऱ्यो नि मिडियामा सबै माग पुरा भयो भनेर मात्रै त भएन नि गोविन्द केसीसँग अहिलेसम्म उहाँहरूले संवाद गर्न सक्नु भएको छैन त्यसको मतलब के भन्छ त्यति बेलाको सम्झौता त पुरा भएको छैन यसले पनि अर्थ राख्छ सम्माननीय प्रधानमन्त्री जस्तो व्यक्ति यसरी देशको भनौँ राष्ट्रको अगाडि यसरी झुट बोल्दाखेरि उहाँको पदले त्यो बोल्न मिल्छ मिल्दैन त्यो उहाँले जान्ने कुरा हो
तर छलफल गर्न बोलाउँदा पनि डाक्टर केसी छलफलमा बस्नै मान्नु भएन भन्ने पनि कतिपय तर्क गर्छ नि सत्ता पक्षका नेताहरू वास्तविकता के हो मुक्तिरामजी
तर्क आफ्नो ठाउँमा छ तपाईँहरू पनि देख्नु भएको छ नि अहिले 17 दिन भइसक्यो खै वार्ताटोली बने हामीले कति पनि सुनेका छैनौँ तपाईँले पनि सुन्नु भएको छैन होला
तर वार्ताटोली नबनाउनुको रहस्यमा उनीहरू के भन्छन् भने जस्तो डाक्टर केसीले उठाएको विधेयक जो चिकित्सा विधेयक छ त्यो विधेयकमा सबै कुरा समेटिएको छ भनेपछि थप वार्ताटोली किन आवश्यक भन्ने गर्छन् उनीहरू
होइन सम्झौता भएको छ ल सबै भएको छ भने भयो तपाईँ किन गर्नुहुन्छ त्यति त भन्न सक्नु पऱ्यो नि यदि भएको पनि हो भने ल अब हामीले हेर्दा पनि सरसर त जुन अहिले आएको ड्राफ्ट छ त्यो ड्राफ्ट हेर्ने हो भने अब भनौँ समितिमा पनि बहुमतले पास भयो भनेपछि 100% त्यो के भने अगाडि बढेन 100%ले सहमति भएन अब हेर्दा पनि त्यसको यो विधेयक भनेको त्यत्तिकै आएको कसैले सांसदले अथवा कुनै मन्त्रीले ल्याएको विधेयक पनि हो यो यसको पृष्ठभूमि लामो छ यसको भनौँ न यो आन्दोलनकै भरमा आएको विदेश हो विधेयक हो आयोग यसको यो आउनुभन्दा पहिला यसको आयोग बनेको छ सरी यसको समिति बनेको छ समितिले प्रतिवेदन माथिमा आयोगै भनौँ न बनेको छ उसले प्रतिवेदन दिएको छ त्यही प्रतिवेदनको आधारलाई लिएर आएको विधेयक हो यसभन्दा पहिला अध्यादेश मार्फत पनि यसलाई किन ऐन बनाइएको छ अब यही यही सरकारको पालामा पनि यसलाई भनौँ न समर्थन गरेर अगाडि बढाएको थियो अहिले आएर उहाँहरूले विशेष भनौँ न संसदको अधिकार क्षेत्रभित्र कुरा हो भनेर जुन किसिमले उहाँहरूले भन्नुभयो नि, त्यसले गर्दाखेरि जुन सम्झौता कार्यान्वयन भन्दा पनि भनौँ न त्यसलाई तोडमोड मोड गरेर घाट्ने मात्रै कुरा भयो अगाडि।
मुक्तिरामजी, मुख्य अझै पनि विवादमा रहेको कुरा के रहेको छ? डाक्टर केसी के भन्नुहुन्छ? तपाईँहरूको त भेटघाट हुन्छ होला डाक्टर केसीसँग, खासमा उहाँको अझै पनि विमति के विषयमा छ पर्टिकुलरमा भन्दा फेरि चाहिँ?
होइन, उहाँले के छ भने मसँग भएको कुरामा स्वयं प्रधानमन्त्रीले सम्झौता गर्ने, उही प्रधानमन्त्रीले भनौँ न संसदको अधिकार हो म गर्नु हस्तक्षेप गर्न मिल्दैन भन्ने र त्यहाँको धेरै शीर्ष नेताहरू सुभाष नेमाङ लगायतका परिषद नेताहरू बसेर यस्तो किसिमले छुट बोल्ने भनेर भन्नुहुन्छ।
त्यही त, सुभाष नेमाङलाई पनि हामीले यही आजको सवालमा ल्याएर कुराकानी गर्यौँ। उहाँले सबै कुराहरू समेटिएको छलफल गर्ने र निर्णय बनाउने पारित गर्ने भनेको संसद हो, संसदले भनेको कुरा त मान्नु पर्यो नि भन्ने उहाँको आग्रह छ, तर संसदलाई पनि नमान्ने डाक्टर केसी को हो भन्ने प्रश्न छ नि उहाँको।
हो त, उहाँहरू फेरि कस्तो मान्छे नि जसले आफूले आफै भनौँ न प्रधानमन्त्री भएर कार्यान्वयन गर्न सकिन्न संसदीय व्यवस्थामा, आफ्नो पार्टीको संसदीय व्यवस्थामा प्रधानमन्त्री र पार्टीको अध्यक्षले भनेको हुँदैन भने अनि उहाँले के सम्झौता गराएको थियो? त्यो त सोच्नु पर्दैन। आफ्नो पदीय हिसाब किताबले, आफ्नो नैतिकताको हिसाब किताबले सम्झौता गर्ने बेला विचार गर्नुपर्छ नि, यो गर्न सकिँदैन त्यस कारणले यो नगरौँ भनेर उहाँहरूले त्यति कुरा त गर्नु पऱ्यो नि, त्यति बेला सम्झौता गर्ने। अब अहिले आएर सदनमा बोल्दाखेरि होइन परिस्थिति हेरेर गरेको, अहिले अहिले कहाँ त्यसो गर्न सकिन्छ भनेर त्यस्तो किसिमको गलत बोल्नु भनेको दुर्भाग्य के भने देशको दुर्भाग्य हो। यो देशको प्रधानमन्त्रीले त्यस्तो किसिमले बोल्ने, झुट बोलेपछि अब उहाँको प्रधानमन्त्रीको व्यक्तिको कुरा होइन, प्रधानमन्त्री जस्तो पद संसदीय व्यवस्थामा देशको सबभन्दा ठुलो भनौँ न शक्तिशाली भनौँ शक्ति भनेको त्यही नै हुन्छ। अब त्यस्तो संस्थाबाट यस्तो गैर जिम्मेवारी कुरा आएपछि अब नेपाली जनताले के पठाउने अथवा कसरी विश्वास गर्ने अब देशमा केही हुन्छ भनेर बडा यो भनौँ न एउटा गोविन्द केसीको सवाल भन्दा पनि राष्ट्रको सवाल हो, राष्ट्रको के हुने भन्ने स्थिति आयो।
मुक्तिरामजी, तपाईँ स्वास्थ्य क्षेत्रमै रहेर काम गरिराख्दा फेरि साँच्चै गोविन्द केसीले उठाएका माग भन्दा अहिले जसरी विधेयक लैएको छ नि त्यसले स्वास्थ्य क्षेत्रमा भयावह स्थिति नै आउँछ कि होइन? ठिकै छ, अहिलेलाई यसरी नै जाउँ भन्न सक्ने अवस्था छ विधेयकलाई अध्ययन गर्दा र तपाईँ स्वास्थ्य क्षेत्रमा रहेर काम गर्दा?
यस्तो त भयावहको स्थिति गर्ने हो भने यो विधेयक नल्याए पनि केही हुनेवाला होइन। होइन, नेपालमा त्यस्तो भनौँ न हामीले पहिला के सोचेका थियौँ भने अब सरकार अस्थिर भएर केही हुने हो कि नभएको कि भनेको थियो, अब सरकार स्थिर भएको तपाईँ एक वर्षको स्थिति हेर्नुभयो भने देश दामा डोल भएर गएको छ। होइन, स्वास्थ्यमा पनि भयावह भन्दा पनि हिजोको स्थितिलाई यो गोविन्द केसीको आन्दोलनपछि धेरै सुधारहरू भएका छन्। होइन, अब मेडिकल काउन्सिलबाट जुन इन्चार्ज सिस्टम लिने, विदेशमा त्यत्तिकै अब जस्तो जान पहिला जो पनि पढ्न जाने थियो क्वालिटीको कुरा थियो, होइन, गुणस्तरीय स्वास्थ्य शिक्षाको सवालमा यसलाई नियन्त्रण गर्नुपर्छ, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ, स्वास्थ्य शिक्षा दिनुपर्छ भन्ने सवालमा इन्चार्ज लिएपछि मात्रै विदेश जान पाउने भन्ने भएको हुनाले अहिले पहिला 1500-2000 विदेश जान्थे भने अहिले 2-3 वर्षमा झरेर 300 आएको छ। है, विदेश जानेको सङ्ख्या त्यो तर्क जस्तो यहाँ पढ्न नपाएर विदेश जान्छ भन्ने छ, त्यो तर्क पनि उपयुक्त छैन। सुधारका कुराहरू देखिँदैछन् तर अत्यधिक सुधार के हुन्थ्यो भने जुन कुराहरू राखेर सम्झौता गर्न लागिहाल्छन् त्यो गरेकोमा धेरै राम्रो हुन्थ्यो भन्ने भनाइ।
अब अहिले त आज बैठक पनि छ राष्ट्रिय सभाको, प्रतिनिधि सभाको बैठकबाट चाहिँ जबरजस्ती भए पनि चिकित्सा विधेयक चाहिँ पारित हुन्छ, विपक्षीले आन्दोलन गरे पनि भनेर अहिलेसम्मका आवाजहरू बाहिर आइरहेछ। यही हालतमा विधेयक पारित हुने सम्भावना पनि देखिन्छ, के गर्नु होला डाक्टर केसीले त्यसपछि र चिकित्सक सङ्घले के गर्छ त्यसपछि?
होइन, त्यो त उहाँको कुरा हो, होइन, हामीले त उहाँको जीवन लक्ष्य, अब माघको कुरालाई सम्बोधन गर्दैन, सरकारले कसरी त्यसलाई एड्रेस गर्ने भन्ने हाम्रो ठाउँ छ, हामीले उहाँको जीवन लक्ष्य हुनुपर्छ भन्ने सवाललाई लिएर हामीले अल्टिमेटम दिएका हौँ, किनभने हिजो जुन सम्झौता गर्नुभयो त्यसलाई कार्यान्वयन गरेर उहाँको जीवन लक्ष्य गर्नुहोस् भन्ने नै भनाइयो। यसरी जन सरोकारको विषयमा यो त एउटा गोविन्द केसीको सिङ्गल माग जुन छ, यसले त 3 करोड नेपालीको भनौँ न आत्मालाई छुने अथवा उहाँहरूको भनौँ न समस्यालाई छुने किसिमका मागहरूलाई सरकारले जबरजस्त छलफलै नगरिकन ल्याउन खोजेको हो भने यो पक्कै पनि यसको के हो भने तानाशाही प्रवृत्तिमा गएर एकलौकी तरिकाले भनौँ न देश चलाउँछु भनेर सम केही मुठी मान्छेले देश चलाउँछु भनेर भन्न खोजेको सङ्केत चाहिँ देखिन्छ यति जबरजस्ती गर्दै जाने नत्र भने कुनै पनि विधेयक आजको भोलि छलफल नगरिकन पास गर्नुपर्ने जबरजस्ती गर्नुपर्ने भन्ने कुनै ऊ नै छैन. अहिले पास गरेर ठुलो परिवर्तन हुने दुई दिन छलफल गरेर नगर्दाखेरि परिवर्तन नहुने भन्ने होइन. यसको नियतिको कुरा देखिन्छ नियति खराब भएको कारणले गर्दाखेरि यदि सरकारले यसलाई पास्त गरेन भने त्यसपछिको भनौँ न आन्दोलनमा नेपाल मेडिकल एसोसिएसन गोविन्द केसीको जीवन रक्षाको लागि जुनसुकै आन्दोलन गर्न पनि तयार हुन्छ. अब त्यसको परिस्थिति सरकारले
तपाईँहरूको सरकारी सम्बन्धित व्यक्तिसँग कुनै पनि कुरा भएको छैन मुक्तिरामजी अहिलेसम्म के भन्नुहुन्छ उहाँहरू?
अब उहाँहरूले अर्काले अर्कालाई देखाउनुहुन्छ, अब अर्काले अर्कालाई देखाउनुहुन्छ, अब कतिपयले चाहिँ तपाईँले भने जस्तै गरेर होइन उहाँको त सबै भएको सत्तरी 80% भएको छ, 15-20-30% मात्रै नभएको भनेर भन्नुहुन्छ. अनि हाम्रो भनाइ ठिक छ त्यसो भने जो मान्छे हिजो इन्भल्भ भनेर हुनुभएको थियो उहाँले फेरि एकपल्ट कोसिस त गर्नुहोस् हिजो हामीले यो यो भयो अथवा हामीले सकेनौँ भनेर उहाँलाई भन्न त त्यतिर पऱ्यो नि त. त्यति पनि भन्ने हिम्मत नगरेर बाहिर बाहिर हिँडेर बाहिर बाहिर मञ्चबाट दिएर हुँदैन नि भनेर हामीले भनेको छौँ. तर उहाँ त्यति गर्ने हिम्मत भनौँ न गर्नुभएको छैन. त्यसले त्यसले के जनाउँछ भने उहाँहरू भनौँ न आफू आफू चाहिँ हिजो गरेको सम्झौतामा चुक्नु भएको छ भनेको अर्थ जुन पिछडा गर्छु भनेर उहाँहरू भन्नुभयो. अहिले उहाँहरू कुनै हुँदा उहाँहरूको सामूहिक अथवा निजी स्वार्थमा उहाँहरू लिप्त भएको कारणले गर्दा त्यो गर्न सक्नु भएको छैन. त्यसले गर्दाखेरि के भएको छ भने समस्या जहाँको त्यहीँ छ.
भनेपछि 72 घन्टे अल्टिमेटम पछि पनि केही भएन भने तपाईँको थप आन्दोलन के हुन्छ डाक्टर मुक्तिरामजी?
अब भोलि बहिनीको आन्दोलन जे पनि हुनसक्छ. तर के भन्छ अरे अनसन फेरि भनौँ न सामूहिक अनसन हुन्छ, सामूहिक राजीनामा हुनसक्छ, सामूहिक तपाईँको पुरै स्वास्थ्य संस्था बन्द हुनसक्छ. स्टेट छन् धेरै.
भनेपछि विधेयक आज जबरजस्त पास भए पनि डाक्टर केसीको अनसन जारी रहन्छ उसो भए त?
जारी त्यो अनसनको कुरामा अब मलाई लाग्छ अब सरकारले पहल गरेन भने त पास भए पनि त जारी रहन्छ होला जस्तो लाग्छ.
र उहाँको सम्बोधन नभएसम्म चिकित्सक सङ्घ निरन्तर आन्दोलनमा रहन्छ यो पनि
रहनुपर्छ किनभने उहाँ हाम्रो आजीवन सदस्य हो, उहाँको जीवन रक्षा गर्नु हाम्रो सङ्गठनको कर्तव्य हो. त्यसले गर्दाखेरि हाम्रो आन्दोलन जारी हुन्छ.
हस् धेरै धेरै धन्यवाद छ मुक्तिराम श्रेष्ठज्यू यो महत्त्वपूर्ण विचार समय र विचारको लागि.
हस् धन्यवाद.
उहाँ हुनुहुन्थ्यो नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्तिराम श्रेष्ठ. उहाँसँगको कुराकानीसँगै कार्यक्रम आजको सवालको समय सकियो. प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद. डोलराज राणाबाट बिदा हुन्छु. नमस्कार.
प्रख्यात जडीबुटी यर्सा गुम्बा खाइ हुर्केका हिमाली च्याङ्ग्राको मासुका परिकारहरू अब गैडाकोटमा. हाम्रा सेवाहरू च्याङ्ग्राका भुटन सुकुटी मासु, टाउको बोइल, च्याङ्ग्राको फ्रेस मासु, खाजा नास्ता स्पेशल नेपाली खाना, पारिवारिक वातावरणमा फुल एयर कन्डिसनमा नयाँ व्यवस्थापनको साथ.
सम्पर्क हिमाली च्याङ्ग्रा रेस्टुरेन्ट गैडाकोट 2 चौकी नजिक साबिक गैडाकोट सेकुवा कर्नर. प्रोप्राइटर दुर्गा प्रसाद ढकाल. मोबाइल 98550-63963, 98550-65211, 98013-63963.
प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन. यो हो सामुदायिक रेडियो विजय एफएम. विजय एफएम, समुदायको आवाज.